मैले अलिकति लामै समय लिएर गइराखेको छु। हामीले पहिलो अध्याय पहिलो तिमोथीको निकै समय लगायौँ। अब दोस्रो अध्यायको 1 देखि 7 सम्म हामी हेरिराखेका छौँ। अनि हामी अस्ति कुरा गरेका थियौँ, पहिलो अध्यायमा चाहिँ पावलले तिमोथीलाई एफिसीको मण्डलीको झुट्टा शिक्षकहरूलाई सिधा बनाउने, त्यसलाई सामना गर्ने, झुट्टा शिक्षाहरूको अन्त गर्ने त्यो काम लगाएको थियो। त्यसको बारेमा निर्देशन दिएको हामीले देखेका थियौँ। अब अहिले यो दोस्रो अध्यायमा चाहिँ मण्डली सम्बन्धी 2 र 3 अध्यायमा वास्तवमा मण्डली सम्बन्धी कसरी परमेश्वरको आत्मिकी मण्डली सञ्चालन हुने, मण्डली कसरी चल्नुपर्छ, मण्डलीमा कुन कुन कुराको प्राथमिकता हुनुपर्छ, यो विषयमा हामी सिक्दै गइरहेका छौँ। अनि मलाई जहाँसम्म लाग्छ मैले यो 1 देखि 7 सम्म अर्को मैले के विचार गर्छु, यहाँ विशेष प्रार्थनाको बारेमा भएको हुनाले अर्को एउटा क्लास पनि म प्रार्थना र आराधना स्तुतिको बारेमा म सिकाउन चाहन्छु। र आज सरसर्ती यो 1 देखि 7 2 अध्यायको ती कुराहरूलाई हामी हेर्न प्रयास गर्नेछौँ। अनि तपाईँलाई म यो हामीले तिमोथीलाई पावलको निर्देशन मण्डलीको शुद्धताको शिक्षा र रक्षा गर्ने आज्ञा भनेर सुरु गरेका थियौँ। अनि शुद्धता, झुटा शिक्षा, अनि वास्तवमा यो झुटा शिक्षाको सम्बन्धमा हामीले के कुरा बुझेका छौँ भने मान्छेहरू झुटा शिक्षा सम्बन्धी मण्डलीमा गएर मात्रै होइन कि मण्डलीभित्र मान्छेले जब गलत कुराहरू सुरु गर्छन् त्यो झुटा शिक्षाको प्रभावमा परेको हुन्छ। जुन कुराले परमेश्वरको वचनभन्दा फरक खालको झुटहरू सुरु हुन्छ होइन, त्यो नै त्यो पनि झुटा शिक्षा हो। अनि प्राय गरिकन मान्छेहरू संसारिक तवरकै तरिकाहरू र संसारकै कुराहरू अप्नाएर मण्डलीमा राजनीति गर्ने खालको सानो रूपमा ठुलो रूपमा विभाजन, विद्रोह, फुट, गुटबन्दी, गसेप, धेरै कुराहरू हुन्छन् जी सबै पाप हुन् वास्तवमा। तर पापको बारेमा पनि हामीलाई राम्रोसँग ज्ञान नभएको कारणले यो सबभन्दा ठुलो कमजोरी भनेको चाहिँ परमेश्वरको बारेको ज्ञानकै कमजोरी हो। अनि त्यसको बारेमा हामी धेरै कुरा गरिराखेका छौँ। अनि तपाईँलाई पहिला चाहिँ म सरसर्ती अस्तिको हप्ताको बारेमा हामीले के सिकेका थियौँ, यहाँनिर मण्डली जीवनमा आराधना स्तुतिको शिक्षा, सुरुमा मण्डलीमा प्रार्थना र आराधनाको कुरा, अनि गएको हप्ता हामीले विशेष गरी प्रार्थनाको बारेमा हेरेको थियौँ। अनि 3 किसिमको प्रार्थनाको कुरा हामीले गरेका थियौँ। वास्तवमा यो प्रार्थनाको कुरा गर्दै गयो भनेदेखि तपाईँलाई आराधना स्तुति र प्रार्थनाको छुट्टै क्लास म लिन चाहन्छु। अनि यो प्रार्थनाको कुरा गर्दै गर्दाखेरि एउटा व्यक्तिगत प्रार्थना, अर्को चाहिँ सामूहिक प्रार्थना होइन। यहाँनिर चाहिँ यो पहिलो तिमोथी 2:1 अध्यायको अनुसारमै के छ, सर्वप्रथम म आग्रह गर्दछु भनेर पावलले यो विषय जुन चाहिँ आग्रह गर्दैछन् उनले तिमोथीलाई लेख्दैछन्। तिमोथी वास्तवमा एउटा कुरा अर्को पनि तपाईँले बुझ्नुपर्छ, यो तिमोथीको पत्र लेख्दै गर्दाखेरि यो केवल तिमोथीले व्यक्तिगत रूपमा राख्ने पत्र हुँदैन। जति पनि पत्रहरू पावलले अथवा प्रेरितहरूले लेख्थे त्यो पत्रहरू चाहिँ परमेश्वरको वचनको रूपमा पुरा मण्डलीले पढिन्थ्यो एकैचोटि। जस्तो पहिलो तिमोथी लेखे सम्पूर्ण रूपमा एकैचोटि त्यो पढिन्थ्यो, दोस्रो तिमोथी लेखे त्यसै गरी पढिन्थ्यो। त्यसकारणले यहाँ एफिससको मण्डलीको सबैको अगाडि तिमोथीले यो पढ्नु पर्थ्यो होइन। त्यसैले यहाँनिर प्रार्थनाको विषयमा 2 अध्यायको 1 पदमै यहाँनिर सुरु गरेको हामी देख्छौँ, सर्वप्रथम भनेर सबभन्दा पहिला चाहिँ यो कुरालाई महत्त्व दिनुपर्छ भनेर, अनि सबै मानिसहरूको निम्ति, अनि यहाँनिर के भन्छ, मण्डलीका विश्वासीहरू सबैलाई, चाहे ती पास्टर हुन्, चाहे ती एल्डर हुन्, डिकन हुन्, ठुला हुन्, साना हुन्, मण्डलीको सानो एउटा कसैले नचिनेको विश्वासी होस्, स्त्री होस्, पुरुष होस्, सबै मानिसहरूको निम्ति नम्र निवेदन, प्रार्थना, मध्यस्थ, बिन्ती, यो मध्यस्थ बिन्तीलाई चाहिँ हामीले अन्तर बिन्ती पनि भन्छौँ। अनि यो तीन किसिमको प्रार्थना, अनि चौथो किसिममा चाहिँ धन्यवाद, जसलाई चाहिँ प्रशंसा प्रेज पनि भन्छौँ। यो कुरा चाहिँ तपाईँलाई मैले अस्ति भनेको थिएँ। मण्डली कसरी सञ्चालन हुन्छ भन्ने कुरा हामी आउने दिनहरूमा अझै सिक्दै जान्छौँ। र मण्डलीमा सबभन्दा ठुलो कुरा के हुन्छ, प्रार्थना प्रेज प्रिचिङ भनेर तिनवटा पोइन्ट, त्यसको बारेमा मैले तपाईँलाई सिकाउनै छ होइन। प्रार्थना प्रचार के भन्छ, प्रार्थना प्रशंसा प्रचार, वास्तवमा यो तिनटै विषय एकदमै महत्त्वपूर्ण छ। अनि वास्तवमा मण्डलीमा त्यसलाई सही हिसाबले गर्नुपर्ने हुन्छ। सबभन्दा ठुलो कुरा हामीले जे पनि गर्छौँ सही हिसाबले, त्यसैले त्यो कुरा चाहिँ महत्त्वपूर्ण छ। यो हामीले गएको हप्तामै हामीले सिकेको थियौँ। यसको सम्बन्धमा हामीले यो एक दुईको एकको आधारमा के हामीले हेरेका थियौँ भनेदेखि, तीन किसिमको प्रार्थना, पहिलो चाहिँ रिक्वेस्ट अथवा अन्तर्बिन् के अरे बिन्ती गर्ने प्रार्थना होइन, त्यो भनेको चाहिँ जस्तो मण्डलीमा विभिन्न व्यक्तिको निम्ति प्रार्थनाको अनुरोध आउँछ, त्यसको लागि प्रार्थना गर्ने, बिरामीको लागि होइन, अर्को कुनै एउटा केही खाँचो हुन्छ, कुनै एउटा जस्तो कसैलाई जाँच दिएको, जाँचको रिजल्ट ठिक होस्, ती विभिन्न किसिम जागिर खोजिराखेको हुन्छ, कुनै समस्यामा परेको हुन्छ, त्यो त्यो बिन्ती एउटा हुन्छ। दोस्रो चाहिँ प्रेयर भनेको चाहिँ यो जनरल सबै मान्छेहरूको विश्वासीहरूको लागि प्रार्थना गरिन्छ, यो प्रार्थना होइन। अनि तेस्रो कुरा चाहिँ इन्टरसेसन भनेको चाहिँ यो अन्तर बिन्ती पनि भन्छ, निवेदन भन्छ, यो चाहिँ अरू तेस्रो व्यक्तिहरूको लागि। अनि यहाँनिर वास्तवमा यसको बारेमा चाहिँ पावलले, हामीले यहाँ पाँचवटा पोइन्ट हेर्छौँ यो सात पदसम्म, अनि यो चाहिँ तीन किसिमको प्रार्थना, सामूहिक आराधना जो चाहिँ हाम्रो सङ्गति हुन्छ त्यसमा चाहिँ हामीले ती कमसेकम हरेक सङ्गतिमा यो तीन किसिमको कुरा गर्छौँ, चार किसिमको हुन्छ अझ, र प्रार्थना मात्रै तीन किसिमको हुन्छ। अनि त्यसपछि यहाँनिर दुईको दुईमा चाहिँ ककसको लागि, यो चाहिँ अन्तर्बिन्ती परमेश्वरमा इन्टरसेसन अरू व्यक्तिहरूको बारेमा। अनि यहाँ यसमा चाहिँ तिनको दुईमा चाहिँ के लेखेको छ, यहाँ राजाहरूको बारेमा, सबै उच्च पदमा भएकाहरूको निम्ति पनि, ताकि हामी निर्धक्क र शान्तिपूर्वक पूर्ण भएर हर प्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौँ। अब देशमा जुन व्यक्तिहरू राजा र अधिकारहरूमा हुन्छन् होइन, अथोरिटी हुन्छ, चाहे सानो स्थानीय सरकारको होस्, सानो चेकपोस्टको पुलिस प्रहरी चेकपोस्टको होस्, चाहे ठुलो देशको सबभन्दा ठुलो प्रधानमन्त्री राष्ट्रपति होस्, हरेक व्यक्तिको लागि चाहिँ प्रार्थना गर्ने। अनि यहाँनिर एउटा यसको बारेमा म तपाईँलाई अझै हेर्नेछौँ हामी, तर तपाईँलाई यहाँनिर के मैले गर्नुपर्छ भनेदेखि, कसरी प्रार्थना गर्ने यिनीहरूलाई, यो एउटा महत्त्वपूर्ण प्रश्न छ। अनि प्रार्थना वास्तवमा धेरै किसिमको प्रार्थना हुन्छ, त्यही कारणले मैले तपाईँलाई अर्को एक दिन चाहिँ यो प्रार्थनाकै बारेमा मात्रै, प्रार्थना के हो सरल रूपमा भन्दाखेरि, प्रार्थना चाहिँ परमेश्वरतिर फर्कने काम हो। धेरैले प्रार्थना सही प्रकारले गरे देखिँदैन, त्यही कारणले मैले तपाईँलाई अलिकति अस्तिको हप्ता भनेको थिएँ, सुन्ने बित्तिकै मान्छेलाई अलिकति चित्त दुख्न सक्छ, किनभने जुन कुरा गरिराखेको छ त्यो कुरा नै गरिराखेको छ, त्यसमा किन गल्ती भयो भन्यो भन्ने हुन्छ। मैले के भनेको थिएँ तपाईँलाई, हाम्रो चर्चमा वर्सिप गर्दाखेरि त्यो वर्सिप लिड गर्ने मान्छे जो वर्सिप लिड गर्ने नै हो, त्यो सङ्गति लिड गर्ने बनाइरह हुन्छ त्यसलाई, र वर्सिप चाहिँ छुट्टै क्वायर झुन्डलाई जिम्मा दिन्छ। त्यो चाहिँ हाम्रो चर्चमा वर्षौँदेखि थिएन त्यस्तो चलन, अहिले कहाँबाट आयो थाहा छैन होइन। त्यो त्यसमा सबभन्दा गल्ती म भन्दिनँ, तर म त्यसमा परिमार्जन गर्न चाहन्छु, मेरो मनमा छ एउटा दर्शन, तर मैले किन त्यसो भनिरहेको छु तपाईँलाई म अलिकति भन्छु। धेरै व्यक्तिहरूको दुईवटा खालको प्रार्थनाको कुरा छ यहाँनिर, प्रार्थनाको कुरा गर्दाखेरि दुईवटा खालको प्रार्थना। अब तपाईँलाई मैले हेरेँ भनेदेखि यहाँनिर सबभन्दा येशु प्रभुले बाइबलीय बाइबलमा प्रार्थनाको दुईवटा प्रार्थना छ, एउटा व्यक्तिगत एउटा सामूहिक। व्यक्तिगत येशु प्रभुले यहाँ मत्ती छको छमा के हुन्छ, तर तिमी जब प्रार्थना गर्दछौ अब त्योभन्दा पाँचमा तपाईँले पढ्नुभयो मत्ती पाँचको पाँचमा भने त्यतिखेर मान्छेहरूले प्रार्थना गर्ने तरिकाहरू के थियो? मान्छेहरूको गौँडा हुनु, सबैले देख्ने गरी झिङ्रिङ्ग कपाल पारेर फास्टिङ गरेको छु भनेर धेरै किसिमले मान्छेले प्रार्थना गरेर देखाउँथे। अहिले पनि कति क्रिस्चियनहरूले आफूले गरेको कुरा अरूलाई भन्न चाहन्छन् ताकि उनीहरू चाहिँ अरूभन्दा बढी के भन्छ त्यसलाई आत्मिकी छु भन्ने कुरा होइन देखाउन चाहन्छन्। जब मान्छेले अरू मान्छेको लागि देखाउने काम गर्छ नि, कहिलेकाहीँ तिनीहरूको आफ्नै मुक्तिको चाहिँ ठुलो प्रश्नवाचक चिन्ह हुन्छ। त्यसैले यहाँनिर तपाईँलाई म के कुरा भन्दैछु भने नि, हामीले देखिराखेको प्रार्थना, हामीले देखिराखेको आराधना स्तुति के साँच्ची नै त्यो परमेश्वरलाई गरेका छ कि छैन? किनभने कतिचोटि चाहिँ यो आराधना स्तुति गर्ने मान्छेले चाहिँ लेक्चर गरेर हुन्छ मान्छेहरूलाई। आराधना स्तुति मान्छेलाई लेक्चर गर्ने होइन, यद्यपि त्यहाँ ठुलो जमात समूहमा यो व्यक्तिगत प्रार्थना कुरा भयो। तपाईँलाई म यहाँ भन्छु, यहाँ व्यक्तिगत रूपमा प्रार्थना गर्दा चाहिँ ढोका थुने र गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। ढोका थुनेर हल्ला गरेर होइन, तर सबभन्दा ठुलो कुरो के छ भने, त्यही बेला तर म तपाईँलाई अर्को दिन यसको बारेमा सिकाउँछु भनेर मैले भनेको छु। किनभने हामीले प्रार्थना सही प्रकारले गर्नुपर्छ। हाम्रो नेचर, हाम्रो एटिच्युड, हाम्रो हृदय, हामीले अस्तिदेखि के सिकेको छौँ यहाँ, निष्कपट विश्वास, शुद्ध विवेक अनि प्योर हृदय, शुद्ध हृदय अनि के भन्छ असल विवेक, यो तिनवटा कुरा जब हुन्छ तब मात्रै हामीले सही प्रेम गर्न सक्छौँ। परमेश्वरको आज्ञाको लक्ष्य चाहिँ प्रेम भनेर हामीले हेरेको थियौँ। अनि यहाँनिर प्रेमको कुरा गर्दै गर्दाखेरि हामी मान्छेको प्रेमको बारेमा बढी विचार गर्छौँ। बाइबलमा सबभन्दा ठुलो प्रेमको कुरा त परमेश्वरलाई गर्ने कुरा छ, त्यो कुरो त मान्छेले त्यति मनन गरेका छैन। परमेश्वरप्रतिको तपाईँको र मेरो प्रेम कस्तो छ, यो नै तपाईँ र मलाई हामी उहाँको छोराछोरी भयौँ कि भनौँ भन्ने कुराको सबभन्दा ठुलो प्रमाण हो। दशाज्ञाको सबभन्दा पहिलो कुरा के हो? तैँले तेरो परमेश्वरको, त्यहाँ परमेश्वरको कुरा छ होइन। अब तपाईँलाई अब सामूहिक प्रार्थना कुरा गर्दाखेरि चाहिँ तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, यो सामूहिक होइन, अथवा एक्लै व्यक्तिगत रूपमा गर्दाखेरि पनि हो। यो प्रार्थनामा सबभन्दा पहिले के छ, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र गरियोस्। सबैभन्दा पहिला के हुन्छ, आराधना स्तुति प्रार्थना जेसुकै गर्दाखेरि परमेश्वरलाई परमेश्वरको ठाउँमा राख्ने। वास्तवमा वर्सिप अथवा प्रार्थना भनेको चाहिँ हामीबाट सुरु हुन्छ, तर यो मान्छेहरू देख्या नदेख्या जस्तै हामी परमेश्वरको अगाडि फर्किन्छौँ। कति मान्छेले त्यो विचार गर्छ, जस्तो आराधना स्तुति गरेर भजन गाइराखेको हुन्छ, कोरस गाइराखेको हुन्छ, बाजा बजाइराखेको हुन्छ, साँच्ची नै उसको हृदयमा प्रभुको उपस्थिति थाहा गरेका छ, उसले परमेश्वरको अगाडि आफैलाई समर्पण गरेका छ। हामी त परमेश्वरको अगाडि त घुँडा टेकेर थरथर काम्नु पर्ने हुन्छ, बुझ्नुहुन्छ? त्यसैले कतिजनाले गरेको प्रार्थना देख्दाखेरि हामीलाई यस्तो लाग्छ कि त्यो खालि बाहिरी शारीरिक झामझाम मात्रै जस्तो लाग्छ, किनभने उसको भित्री छ भनेदेखि चाहिँ त्यो देखिन्छ। वास्तवमा जस जुन मण्डलीमा भित्र आत्मैदेखिको प्रार्थना, आत्मैदेखिको आराधना छ नि, त्यो मण्डलीको स्वरूपै अर्कै हुन्छ। त्यो मण्डली चिनिन्छ प्रियहरू, किनभने फल हुन्छ नि त, तिनीहरूको फलद्वारा हामी तिनीहरूलाई चिन्छौँ। त फल के हो? गलाती 5:22, प्रेम परमेश्वरलाई अनि एकअर्कालाई, निस्वार्थ शान्ति आनन्द सबै कुरा होइन। अर्को कुरो, क्रिस्चियनहरूको फल चाहिँ गलाती 5:22 मात्रै होइन कि, योहन्ना 15:16 पनि हो। त्यो फल त हामी प्रायः देख्दै देख्दैनौँ, तर तपाईँलाई थाहा छ, जो आफै जीवित छैन नि अरूलाई जीवन ल्याउन सक्दैन। त्यस कारण हरेक व्यक्तिको लागि यो ठुलो प्रश्न हो। तपाईँहरूले अहिलेसम्म कसैलाई विश्वासमा ल्याउनु भएको छैन भने तपाईँ परमेश्वरको अगाडि गएर आफैलाई जाँच्नुहोस्। अब जहिले पनि मैले मेरो बारेमा भन्दै गर्दाखेरि मैले घमण्ड गरे जस्तो लाग्छ, होइन, मेरोमा कमजोरी छैन भनेर म भन्दिनँ, तर जुन दिन मैले पहिल्यै प्रार्थना गरेको थिएँ, मैले परमेश्वरलाई साँच्ची सरेन्डर गरेको म आफैलाई, मैले त सबै कुरो छोडेर, त्यही कारण मैले आफ्नो परिवारलाई, मेरो बुवा मुवालाई, मेरो दाजुभाइलाई, दिदीबहिनीलाई ख्रिस्टमा ल्याउने कुरामा म रात दिन प्रार्थना गरेँ, रात दिन। अनि उनीहरूलाई कसरी मौका पर्छ, अनि तपाईँलाई थाहा छ अब उनीहरूको परमेश्वरसँग कहाँ छ सम्बन्ध? त्यो परमेश्वर उनीहरूको बिचको कुरा हो। सायद सबैले परमेश्वरलाई चिनेको छैन कि यो सम्भव छ। तर तपाईँलाई म एउटा चाहिँ कुरा भन्छु, मैले इमान्दारपूर्वक परमेश्वरको लागि, उनीहरूको मुक्तिको लागि मैले परिश्रम गरेको थिएँ, किनभने म परमेश्वरलाई चिन्थेँ, त्यो कुरा म चाहन्छु। त्यसकारण तपाईँ र म जो विश्वासमा छौँ नि, हामीले हाम्रो मान्छेहरू मुक्तिमा नल्याइकन सक्दै सक्दैनौँ। किनभनेदेखि जसले येशूलाई ग्रहण गर्दैन, येशूबाट नयाँ जन्म पाएर, पाप क्षमा पाएर नयाँ जीवन पाउँदैन प्रियहरू हो, उनीहरूको अन्त आगो र गन्धको कुण्डमा, कहिल्यै नमर्ने आगो हो, कहिल्यै नमर्ने किरा र तिर्खा नमेटिने ठाउँमा फालिन्छ। त्यो कसले चाहन्छ? तपाईँले अनुभव गर्नुभएको छ कहिले यस्तो दुःख? कहिले तपाईँले अनुभव गर्नुभएको छ पानी खान नपाएर तिर्खाले, खाना नखाना खान नपाएर, हिँड्न नसकेर, खुट्टा गलेर? मैले अनुभव गरेको छु कोही कोही दिन, त्यो सबै कुरा भन्नु पनि टाइम लाग्छ। त्यही कारणले प्रियहरू, यहाँनिर सबभन्दा पहिलो कुरा के छ? परमेश्वरलाई दिने आदर, परमेश्वरलाई दिने प्रेम। त्यसकारणले यहाँनिर हामीले चाहिँ मण्डलीको सबभन्दा ठुलो प्राथमिकता चाहिँ प्रार्थना भनेर जुन चाहिँ हेऱ्यौँ, त्यो प्रार्थना मान्छेलाई लेक्चर दिने होइन। तपाईँले गरेको प्रार्थना, तपाईँले गरेको आराधना स्तुति अरू मान्छेलाई देखाउने कुरा होइन। तपाईँको हृदय परमेश्वरको अगाडि खुल्ने, तपाईँ परमेश्वरतिर फर्किने, तपाईँमा अलिकति पनि तितोपना, अलिकति पनि घमण्ड, अलिकति पनि छुट्टै खालको रिजेन्टमेन्ट, अलिकति पनि त्यो क्षमा नगरेको आत्मा हुन सक्दैन। तपाईँको हृदयको कन्डिसन परमेश्वरसँग सम्बन्धमा छ कि छैन भन्ने कुरालाई प्रमाण दिन्छ। प्रियहरू, हामीले परमेश्वरसँग खेल्नु हुँदैन। आज परमेश्वरले आगोको ज्वालो पठाउनु हुँदैन सरम सदम र गमरा जस्तो, तर एक दिन लेखिएको कुरामा, प्रकाशको पुस्तकमा छ नि, एक दिन त्यो लेखिएको कुरा पुरा हुन्छ। यदि तपाईँ र म परमेश्वरमा पक्का उहाँको धार्मिकतालाई लिन सकेका छैनौँ, क्षमा दिन र लिन सकेका छैनौँ, हामी आफैको लागि मर्या छैनौँ, क्रुसले हामीमा काम गर्न सकेका छैन, हामी केवल ख्रिस्टको लागि ज्या छैनौँ, हामी आफ्नै नाम खोजिरहेछौँ, आफ्नै ठाउँ खोजिरहेछौँ, आफ्नै प्रभुत्व खोजिरहेछौँ, आफ्नै पेसा खोजिरहेछौँ, त्यो पनि गलत छैन जस्तो लाग्छ। तर तपाईँलाई थाहा छ, परमेश्वरभन्दा अगाडि तपाईँले आफैलाई राख्नुभयो भने तपाईँ एउटा मूर्ति पूजक हो। जतिसुकै कुरा अरू गर्नुहोस्, तपाईँको पोस्ट होस्, तपाईँले बाइबल जानुहोस्, तपाईँले शिक्षा पाओस्, तपाईँको योग्यता होस्, तपाईँको पैसा होस्, नथिङ। तर परमेश्वरको सत्यता तपाईँ र मैले बुझ्नुपर्ने हुन्छ, परमेश्वरमा हामी हुनुपर्ने हुन्छ। तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्नो अपराधीहरूलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टहरूको दुष्टहरूबाट छुटकारा दिनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। यो येशू प्रभुले सिकाउनु भएको प्रार्थना। हामीले कतिचोटि, तपाईँले कतिचोटि यसको बारेमा प्रार्थना गर्नुभएको, के अरे प्रचार गर्नुभएको होला, कति ठाउँमा वचन सुन्नुभएको होला, तर तपाईँहरू मेरो हृदयमा साँच्ची नै छ। तपाईँलाई थाहा छ, के अरे समूहको अगाडि के भन्छ त्यसलाई, जन के अरे कङ्ग्रिगेसनको अगाडि, मण्डलीको अगाडि, मानिसहरूको अगाडि उभिनु, प्रचार गर्नु, त्यहाँ लेक्चर दिनु, अथवा प्रचार के भन्छ प्रार्थना गर्नु, यु क्यान मेमोराइज, तपाईँको दिमाग छँदैछ, तपाईँले पढ्न सक्नुहुन्छ, मेमोराइज गर्न सक्नुहुन्छ, तर डज द्याट, के त्यो तपाईँको हृदयमा छुन्छ? यो कुरा तपाईँले भनेका शब्दहरू परमेश्वरको अगाडि जाँचिएका छन् हृदयमा? यो कुरा जबसम्म तपाईँमा त्यो जाँचिएको छैन नि, तपाईँ खालि ढोकी हो, त्यसैलाई भन्छ कप्टी। येशू प्रभुले सबभन्दा बढी मन नपराउनु भएको व्यक्ति चाहिँ हिपोक्रेट हो, कप्टी, बुझ्नुहुन्छ? त्यस कारण यो खालको क्रिस्चियनिटी मैले किन तपाईँलाई यसरी भनिरहेको छु? नेपालमा त धेरै चर्च छन्, धेरै विश्वासी छन्, म आफैलाई अरूभन्दा ठुलो भन्दिनँ, तर एउटा कुरा भन्छु, म प्रभु येशूलाई पछ्याउने व्यक्ति हो। मैले जुन जुन मौका पाएँ, यो स्कुल बाइबल स्कुलमा जाने मौका पाएँ यहाँनिर, अनि उनीहरूको शिक्षा, अनि तपाईँले वाल्टन किङ हाम्रो साथी हुनुहुन्छ, उहाँले शनिबार के अरे आइतबार बिहानको क्लासमा सिकाइरहनुहुन्छ, दोहोऱ्याएर सुन्नुहोस् उहाँको वचन कस्तो लाग्छ तपाईँलाई, यसो अलिकति जाँच्नुहोस्। अरू कोही मान्छेहरूको भन्दा केही फरक छ कि उनीहरू त साँच्ची नै जिउने मान्छे थिए। उनीहरूले जुन मान्छेहरूको किताबहरू हामीलाई पढ्न लगाउँथे, जुन मान्छेहरूको बारेमा हामीसँग कुरा गर्थे, यो टोटली फरक थियो। यो अरू संसारको, त्यही कारण म कतिचोटि अरू विश्वासीहरूसँग त्यति नजिकै भएको पनि छैन, किन म यो संसारमा मेरो नाम कमाउनु लागिरहेको छैन। मेरो एउटै इच्छा छ, परमेश्वरको इच्छा मेरो जीवनमा पुरा होस्। होइन, बप्तिस्मा दिने योहन्नाले के भने, म चाहिँ घट्नु, उहाँ चाहिँ बढ्नु। तपाईँ र मेरो जीवनमा त्यही एउटा प्राथमिकता हुनुपर्छ। तपाईँ र म कहिल्यै मान्छेको अगाडि प्रख्यात हुनु, सबैले मान्नु अनि माथिल्लो पद पाउनु, यो होइन। तपाईँमा त्यो खालको आत्मा छ भनेदेखि अझै तपाईँ सरेन्डर गर्नु भएन। प्रियहरू, तपाईँ र मैले ओहो कस्तो राम्रो भनेको मान्छे अर्कै बाटोको लागि तयार भइरह हुनसक्छ, देयर इज अ पोसिबिलिटी, यु नो। एउटै बाटो छ प्रियहरू, हो त्यो चाहिँ चूर्ण भएको क्रुसद्वारा मात्रै मान्छे येसुमा जान सक्छ, अनि परमेश्वरमा पवित्रतामा मान्छे येसुद्वारा मात्रै जान सक्छ। मान्छे पवित्र भएर परमेश्वरमा जाने होइन, येसुको क्रुसले हामीलाई पवित्र गर्ने हो। जब क्रुसले तपाईँ र म सबै काम गर्छ नि, के भनिन्छ, रोमी क्रुस, जब कुनै व्यक्ति अपराधीले बोकेर हिँड्छ नि खपरे डाँडोतिर, सबै मान्छेले हेर्छ अनि थाहा हुन्छ त्यो मान्छे सिद्धियो, त्यो मान्छे अब फर्किँदैन। तपाईँ र म येसु ख्रिस्टमा जब हामी विश्वास गर्छौँ नि, हामी व्यक्तिगत स्वार्थको लागि सिद्धियौँ, संसारको इच्छाको लागि सिद्धियौँ, वेआर डेड टु द वर्ल्ड। त्यो मात्रै क्रिस्चियनिटी, येसु प्रभुको क्रिस्चियनिटी हो। बाइबलले त्यही भन्छ, पटक पटक छ बाइबलमा, जासुकै छ त्यो त, हामी पढ्दै पढ्दैनौँ। अहिले त कति खालको शिक्षा, कति खालको चर्च, कति खालको डक्ट्रिन सिद्धान्त छन्। पावलले दिएको शिक्षाहरूको बारेमा पनि हामी त्यति राम्रोसँग ध्यान दिँदैनौँ, किनभने हामीसँगै अरू मान्छेले त्यसलाई फरक किसिमले भनेका छन्, उनीहरूले अर्कै किसिमले पढ्छन्। मण्डलीको अगुवाको बारेमा, प्रचारकको बारेमा, धेरै किसिमको बारेमा फरक फरक विचारहरू छन्। अहिले त अमेरिकामा त धेरै डिनोमिनेसनहरू संसारकै कुराहरूलाई उनीहरूले आफ्नो ठाउँमा स्वीकारिसक्यो। तपाईँ र ममा परमेश्वरप्रतिको पवित्रता, यु नो, पवित्र होलिनेस, के हो होलिनेस? होलिनेसको शब्दको अर्थ चाहिँ कट अफ भन्ने अर्थ लाग्छ, च्वाट्टै काट्ने। संसारदेखि हामी आफैलाई च्वाट्टै सम्बन्ध काटेर येसुको इच्छामा जिउने, यो खालको होलिनेस हो, त्यो पवित्रता हो, सेपरेट। र हामी त संसारलाई पनि, येसुलाई पनि, अनि कहिलेकाहीँ चाहिँ अरू कुनै उपाय नपाएर चाहिँ सुसमाचार प्रचार काम गर्ने, अनि त्यसबाट चाहिँ आफैलाई अलिकति केही बाटो गर्ने। धेरै मान्छेहरू त्यही कारण पैसा कमाउने बाटो क्रिस्चियनिटी भएर खोजिराखेका हुन्छन्। त्यसमा तपाईँलाई म यो कुरा भन्न चाहन्छु, हामीले विचार गरौँ, जो सेवा गर्छौँ एक दिन हामी गरिसकेर बेकारमा नहोस्, होइन? त्यस कारण परमेश्वरले आशिष दिनुहुन्छ। त्यसैले मैले यो पहिलो तिमोथीको 2 अध्यायमा पावलले शिक्षा दिएको, तिमोथीलाई शिक्षा दिएको त्यहाँको मण्डली, तपाईँ र मैले विचार गरेँ, जस्तै के भन्छ यो एफिससको मण्डली चाहिँ एकदमै पर्फेक्ट मण्डली थियो, समस्या थिएन उसरी भन्ने हो भने। तर तपाईँ र मैले कतिचोटि के छ भनेदेखि, सबैले गरे देखेपछि हामीलाई त्यो गल्ती छ भने पनि थाहा हुँदैन। मैले धेरै देखाएको छु यस्तो, मण्डलीमा विभाजन भइरहेको हुन्छ नि, मण्डलीमा मान्छेहरूको मुटाप छन्, मान्छेहरू एकअर्कामा रिसाइ राखेको हुन्छ नि, एकअर्कालाई कुरा काटिराखेको हुन्छ नि, त्यो तिनीहरूको हृदयको कस्तो छन् भन्ने कुरा रिफ्लेक्ट गरे हो। क्रिस्चियनको हृदयको रिफ्लेक्सन के हुनुपर्ने? पवित्रताको रिफ्लेक्सन, त्यो चाहिँ पर्पज अफ क्रिस्चियनिटी होइन, चाहिँ टु रिफ्लेक्ट द होलिनेस अफ गड, रिभिल द ग्लोरी अफ गड, एन्ड बी द टेस्टिमनी फर गड, परमेश्वरको पवित्रतालाई प्रकट गर्नु। त्यस कारणले हामी अब सरसरी यहाँ जानेछौँ, यो तिनवटा, यो पाँचवटा पोइन्ट होइन तपाईँलाई, यो पहिलो सामूहिक आराधनाको कुराहरू हामीले हेऱ्यौँ, तिन किसिमको आराधनाको बारेमा। अस्तिको हप्ता मैले भने सायद यो प्रार्थनाको बारेमा, तिन किसिमको प्रार्थना, प्रार्थनाको बारेमा तपाईँलाई अझै म आराधना, स्तुति र प्रार्थना म तपाईँलाई सिकाउन चाहन्छु। अलिक अघि मैले एउटा कुरा भन्दै थिएँ, त्यसै बिचमा छुट्यो, त्यो के हो भने, प्रार्थना किसिम किसिमले, फरक व्यक्तिको पर्सनालिटी अनुसार फरक प्रार्थना हुन्छ, तर हृदय जहिले पनि परमेश्वरमा समर्पित हुनुपर्छ, स्वार्थ त्यागेको हुनुपर्छ, आफ्नो लागि होइन ख्रिस्टको लागि जिउने हुनुपर्छ। प्रार्थना भन्ने बित्तिकै परमेश्वरतिर फर्काउनुपर्छ, उहाँतिर फर्किने कुरा हो, उहाँको ध्यान गर्ने कुरा हो। प्रार्थना गर्ने व्यक्तिले, आराधना स्तुतिमा लिड गर्ने व्यक्तिले, उसले लेक्चर गरेर मान्छेलाई सुनाउने कुरा होइन। जबसम्म त्यो मान्छेलाई सुनाउन गरेर हुन्छ नि, त्यो परमेश्वरको लागि हुँदैन, योग्य हुँदैन। प्रियहरू हो, तपाईँले परमेश्वरको लागि गर्दाखेरि त तपाईँको मुख काम्न पनि सक्छ नि, त्यो त मान्छेले देख्दा राम्रो नदेख्न सक्छ नि, तर तपाईँभित्र कतिको इमान्दार छ, तपाईँ अरू त्यहाँ 1 घन्टा आधा घन्टा आराधना स्तुतिमा भाग लिनुहुन्छ, त्योभन्दा अरू समय कस्तो छ तपाईँको? अनि यो प्रार्थना कुरा गर्दै गर्दाखेरि नि धेरै मान्छेहरूको फरक फरक छ। जस्तो एडब्ल्यू टोजर, हडसन टेलर, यिनीहरू बिहान 3 घन्टा 4 घन्टा प्रार्थना गर्थे अरे, व्यक्तिगत प्रार्थना 3 घन्टा 4 घन्टा, अनि तयार हुन्थे अरे। धेरै अरूको बारेमा तपाईँलाई म भन्न सक्छु, तर सिएच स्पर्जन, तपाईँलाई थाहा छ सिएच स्पर्जन चाहिँ प्रिन्स अफ प्रिचर भन्छ, ऊ चाहिँ बेलायतको एकदम प्रख्यात प्रचारको लागि, अहिले पनि उसको वचनहरू हामी हेर्न सक्छौँ, उसको किताबहरू पढ्न सक्छौँ, परमेश्वरले एकदमै प्रयोग गरेको मान्छे। उसले के भनेको थाहा छ? एकचोटि उसको छोरा मर्न आए बेलामा चाहिँ उसले कति रातभरि प्रार्थना गरे अरे, अनि छोरा त मरेको अरे। त्यो चाहिँ सबभन्दा लामो प्रार्थना होइन भने स्पर्जनले खालि 10 मिनटभन्दा लामो प्रार्थना कहिले गरेका छैन। उसले आफ्नो बारेमा के भन्छ थाहा छ? त्यो एक ठाउँमा बसेर प्रार्थना गर्दा 10 मिनटभन्दा लामो नगरेको, तर उसको जीवनमा दिनभरि उसले कहिले प्रार्थना गर्न रोकेका छैन, एभ्री मिनट। एउटा अर्को कसले भने त, म बाइबल स्कुलमा पढेको कुराहरू कता कता सम्झिरहेको छु अहिले, एउटा अर्को व्यक्तिले के भनेको छ भने नि, मान्छे परमेश्वरको आत्माको उपस्थिति कन्सेन्स अफ द होली स्पिरिट भन्छ, उहाँको उपस्थितिबाट 10 मिनट चाहिँ कहिलेकाहीँ झुकिन्छ अरे, टोलाउँछ अरे, नत्र सधैँ परमेश्वरको आत्माको उपस्थितिमा उसलाई थाहा हुन्छ, मतलब सचेत हुन्छ। त्यही कारण ऊ चाहिँ जे मन लाग्यो त्यही सोच्ने, जे मन लाग्यो त्यही बोल्ने, जे मन लाग्यो त्यही गर्ने हुनै सक्दैन, किन उसको त परमेश्वरको उपस्थितिको थाहा हुन्छ उसलाई, त्यो प्रार्थना गरिरहेको हुन्छ, प्रार्थना गरिराखेको हुन्छ, बुझ्नुहुन्छ? त्यही कारणले मैले भन्छु तपाईँलाई, मण्डलीमा आराधना गर्ने लिड गर्यो सङ्घ, 3-4 सङ्घ चाहिँ गाइसक्यो, अनि आराधना, त्यस्तो हुँदैन। जुन दिन प्रार्थना मण्डलीमा जब गएर प्रार्थना सुरु हुन्छ नि, त्यो आराधना सुरु भयो। त्यही कारणले म त्यस्तो खालकोमा मात्रै बानी छु, त्यो आराधनाको लागि छुट्टै टाइम छुट्ट्याएर अनि 2-4 जनाले त्यो गर्ने, बाँकी समय त्यस्तो होइन। हामी त 24 घन्टा परमेश्वरको प्रार्थना र आराधनामा हुनुपर्छ, हाम्रो हिँडाइमा हामी परमेश्वरसँग हिँड्नुपर्छ। तपाईँ र म परमेश्वरसँग हिँड्ने कुरा फरक हो, हरेक व्यक्ति परमेश्वरसँग जबसम्म हिँड्दैन ऊ पक्का क्रिस्चियन होइन। चेलापन भनेको हामीले हिजो यो मङ्गलबार सिकिरहेको थियौँ, चेलापन भनेको चाहिँ ख्रिस्ट सँगसँगै हिँड्ने, उहाँलाई पछ्याउने, उहाँको सबै कुराहरू गरेर पछ्याउने। त्यस कारण यहाँनिर कुरा गर्दाखेरि प्रार्थना अनि ककसलाई प्रार्थना गर्ने भन्ने सम्बन्धमा हामीले त्यसको बारेमा हेरेका थियौँ। तपाईँलाई मैले 2 पद अघि पढ्दै थिएँ, राजाहरू र सबै उच्च पदमा भएकाहरूको निम्ति पनि, अनि यहाँ किन उच्च पदमा राजाहरू भएको निम्ति। अब यो विषयमा के नेपालको प्रधानमन्त्रीलाई प्रार्थना गर्नुभएको छ तपाईँले? मैले यसो सम्झेको कि आज यो प्रिपेयर गर्दै गर्दा मैले त कहिले प्रार्थना गरेको थिएँ कि बिर्सेँ क्या, त्यति प्रार्थना गरेको थियो, आजदेखि मलाई कायल भएको छ, म प्रार्थना गर्नुपर्छ उसको लागि, परमेश्वरको आशिष माग्नुपर्छ, किनभने परमेश्वरले मलाई ऊप्रति म क्रोधित होला, उसलाई मन नपराउला, तर मैले चाहिँ उसलाई प्रार्थना गर्नुपर्छ, सही ढङ्गले प्रार्थना गर्नुपर्छ। अनि उच्च पदमा भएकाहरूको निम्ति, अनि उनीहरू ताकि के रहेछ यहाँ, निर्धक्क र शान्तिपूर्ण भएर, अङ्ग्रेजीमा चाहिँ इन पिसफुल एन्ड क्वाइटनेस, हर प्रकारको धार्मिक आदरणीय जीवन जिउन सकौँ, अङ्ग्रेजीमा गडली एन्ड होली लाइफ भनेर लेखेको छ। गडली भनेको चाहिँ धार्मिकताको जीवन वचन अनुसारको, होली भनेको चाहिँ संसारबाट छट्टै अलग भएको जीवन तपाईँ र मैले जिउनुपर्छ। त्यो चाहिँ किनभने गभर्मेन्टमा भएको, सरकारमा भएका कतिवटाहरूले हाम्रो जीवनमा अप्ठ्यारो बनाउन सक्छ नि त, होइन, सतावट दिनसक्छ। अनि एउटा अर्को कुरा के छ भनेदेखि, यो जुन बेलामा यो पहिलो तिमोथी लेख्दै थिए पावलले, रोमी सम्राट चाहिँ निरो थियो, निरोको शासनमा यो लेखेको थियो, अनि त्यो शासनमा चाहिँ क्रिस्चियनहरूलाई अति सतावट हुन थालेको थियो, अनि क्रिस्चियनहरू उनीहरूको निम्ति प्रार्थना गर्नु पर्थ्यो। अनि त्यही कारणले यहाँनिर हामी देख्छौँ परमेश्वर चाहनुहुन्छ सबै मानिसले मुक्ति पाओस्, त्यही कारण निरोले पनि, होइन अहिलेको हाम्रो प्रधानमन्त्री राष्ट्रपति, यद्यपि एक थरी चाहिँ पुरै मूर्ति पूजा गर्छन्, अर्को थरी चाहिँ नास्तिक छन्, तर परमेश्वरले त बदल्न सक्नुहुन्छ नि। हाम्रो काम केवल प्रार्थना गर्ने, उनीहरूले के रोज्छन् उनीहरूको कुरा हो। मान्छेले मुक्ति पाउने कुरा चाहिँ परमेश्वरको अनुग्रह पनि र उसको स्वइच्छा पनि हो, तपाईँहरू मेरो स्वइच्छा पनि हो, होइन, मान्छेलाई परमेश्वरले छान्ने कि नछान्ने के अरे इच्छा छोडिदिनुहुन्छ, जसले छान्दैन उसलाई जबरजस्ती परमेश्वरले गर्नुहुन्न। यो कतिवटा कुराहरू मुक्तिको सम्बन्धमा बाइबलमा के छ, हामीलाई संसारको सृष्टिभन्दा पहिले उहाँले चिन्नुहुन्थ्यो भनेको छ। तर यो मुक्तिको कतिवटा कुराहरू, किनभने परमेश्वर एउटा शब्द छ सार्वभौम सत्ता सम्पन्न, अङ्ग्रेजीमा सभरेन भन्छ, उहाँलाई कसैले भन्दैन, उहाँले कसैले केही गर्दैन, हरेक कुरा उहाँले जे इच्छा गर्नुहुन्छ हुन्छ। अब तपाईँलाई म के भन्छु, तपाईँ मैले प्रार्थना गरेन भने चाहिँ हुँदैन भन्ने हो र होइन, तर उहाँ चाहनुहुन्छ कि हामी उहाँसँगै संलग्न हौँ। यो प्रार्थना त केवल तपाईँ र म उहाँसँग संलग्न हुने कुरा हो, किनभने इजरायलीहरूले जे गरे तापनि परमेश्वरले आफ्नो योजना त चेन्ज गर्नु भएन नि, बुझ्नुहुन्छ। येशु प्रभु संसारमा आउने कुरा कसैले रोकेन नि, यद्यपि सबै इजरायलीहरू बिर्सिराखेको थिए, 400 वर्ष त केही कुरै भएन मलाकीको पुस्तकसम्म होइन, तर येशु प्रभु आउनु भने जकरिया कहाँ स्वर्गदूत देखा पऱ्यो नि होइन, अनि एलिजाबेथ चाहिँ गर्भ भइन् बप्तिस्मा दिने युहन्नाको निम्ति, मरियमसँग स्वर्गदूत देखा परे। तपाईँलाई थाहा छ परमेश्वरले कहिले चेन्ज गर्नु, त्यस कारण यो एउटा अलिकति रहस्य कुरा, यो उद्धारको कुरा, यो संसारको अन्तको कुरा, यो परमेश्वर गर्नुहुन्छ। तर तपाईँ र मलाई सहभागी बनाउन चाहनुहुन्छ, तपाईँ र मलाई आशिषित बनाउन चाहनुहुन्छ, तपाईँ र मलाई प्रयोग गर्नुहुन्छ। अब बाइबलमा एउटा अर्को पोइन्ट के छ भनेदेखि, त्यसैले कति कुराहरू चाहिँ हामीले चट्टै छोडेर परमेश्वरले जे इच्छा लाग्छ गरिहाल्नुहुन्छ, मैले नगरे पनि भन्न पनि मिल्दैन किनभने परमेश्वरको आज्ञा छ, तर गर्नु त गर्नुहुन्छ नि, उहाँ त सबरेन हुनुहुन्छ नि, उहाँलाई कसैले भन्दैन, बुझ्नुहुन्छ। त्यसकारण कतिचोटि यो आत्मिक कुराहरू, परमेश्वरीय कुराहरू हाम्रो समझले भ्याउने कुरा होइन, तर तपाईँ र मैले जे गर्छौँ नि, बाइबलमा के छ, तारा चाहिँ चम्किने, हाम्रो मुकुट गुम्दैन, परमेश्वरले हामीलाई तयार गर्नुमा चाहिँ इनाम, यो सबै कुरा बाइबलमा छ, यो सबै कुरा पनि रहस्यमय छ। तर एउटा कुरा के छ, परमेश्वरले हामीलाई हामीले गरेको दुःखको निम्ति त्यसै छोड्नुहुन्न, त्यो कुरो त निश्चय छ। त्यसकारणले परमेश्वर चाहनुहुन्छ सबै मानिसले उद्धार पाओस्, त्यसैले उनीहरूको निम्ति हामीले प्रार्थना गर्न जरुरी छ। त्यो के भन्छ, यो के अरे दुई पदमा, सरकारहरूको निम्ति, राजाको निम्ति होइन, पदाधिकारी माथिदेखि तलैसम्म, ठुल्ठुलोले मात्रै प्रार्थना गर्ने होइन, माथिदेखि तलैसम्म हामीले प्रार्थना गर्न जरुरी छ। परमेश्वरको सत्यको ज्ञानमा मान्छेहरू आउन्, किनभने कतिखेर मान्छेले मुक्ति पाउँछ, जतिखेर उनीहरूले परमेश्वरको वचन सुन्छ होइन, अनि परमेश्वरलाई चिन्छ। यहाँनिर के छ, हर प्रकारले धार्मिकता र आदरणीय जीवन जिउन सकौँ। अर्को कुरा यहाँ तिनमा के छ भने, हाम्रो मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ। के असल र ग्रहणयोग्य छ, यो राजा र पदाधिकारीहरूको लागि प्रार्थना गर्नु, अनि त्यो चाहिँ ग्रहणयोग्य छ, हरेक मान्छेको लागि प्रार्थना गर्नु, उनीहरूको उद्धारको लागि। धेरै जस्तो कतिजना मान्छेले के प्रार्थना गर्नुहुन्छ होला, न मन परे मान्छेलाई चाहिँ दण्ड दिनुहोस् भनेर, त्यो प्रार्थना हुन सक्दैन, कहिले पनि परमेश्वरले सुन्नुहुन्न। तपाईँले नभन्दा पनि पापको दण्ड त पाइहाल्छ मान्छेले, दण्डबाट क्षमा पाउनु पो प्रार्थना गर्नु पऱ्यो, ताकि उसले क्षमा पाओस्, परमेश्वरले क्षमा गर्नु हो होइन। यो कुरो बुझ्नुहोस्, क्रिस्चियन र अक्रिस्चियनमा फरक, हामी बदलाको निम्ति प्रार्थनै गर्दैनौँ। यहाँनिर हेर्नुहोस्, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। जसले विरोध गरिरहेछ, जो यति खराब छ, पावल खराब थिएन र, पावलले पनि त गलत गरिरहेको थियो नि होइन। त्यसकारणले रोमी 5:5-8 के छ त्यहाँ, परमेश्वरको प्रेमको कुरा छ, अनि परमेश्वरले हामी शत्रु छँदा नै हामीलाई प्रेम देखाउनु भएको, त्यसकारणले उहाँ चाहनुहुन्छ कि हामीले हरेकलाई, त्यसले हाम्रो मण्डलीमा हामीले यो प्रार्थनाको निम्ति ठिक व्यवस्था सिक्नु पऱ्यो। पहिलो कुरो त हामी कुन आत्मामा जानुपर्छ, कुन सोचमा हुनुपर्छ, कुन एटिच्युडमा हुनुपर्छ, कुन अवधारणामा हुनुपर्छ। तपाईँ मेरो अवधारणा पवित्र आत्माले चेन्ज गर्नुपर्छ, वचनले साफ गर्नुपर्छ, हाम्रो सोचहरू ठिक हुनुपर्छ, हाम्रो विरोधीहरू भन्ठानेकाहरूप्रति पनि तपाईँ अहङ्कार र डाहामा हुनुहुन्छ भने तपाईँ शैतानको कब्जामा हुनुहुन्छ। कति पनि अहङ्कार कुरा आउँछ भने शैतानको कब्जामा हुनुहुन्छ, तपाईँमा डाह आउँछ, मान्छेलाई बिगार्ने कुरा आउँछ, मान्छेदेखि एकदम ईर्ष्यालु हुनुहुन्छ, कसरी हुन्छ आफू अगाडि बढ्ने कोसिस गर्नुहुन्छ, यो सबै शैतानबाट आउँछ, यो परमेश्वरबाट आउँदैन। परमेश्वरबाट त नम्र हुन्छ, बाइबलमा के भन्नु, जो तल हुन्छ त्यो माथि हुन्छ, जो पछाडि हुन्छ त्यो अगाडि हुन्छ, हामी तल भयो भने परमेश्वरले उठाउनुहुन्छ, त्यो कुरा बाइबलमा छ। त्यसकारणले यहाँनिर के छ, सबै मानिसले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। भनेको मतलब यहाँनिर के छ, युहन्ना युहन्ना 17:3 के लेख्या छ, त्यहाँ के लेख्या छ भनेदेखि परमेश्वरलाई चिन्नु अनन्त जीवन हो, होइन? परमेश्वरलाई र उहाँको पुत्र येशु ख्रीष्टलाई चिन्नु, उहाँको बारेमा ज्ञान पाउनु चाहिँ अनन्त जीवन, उहाँलाई नजिकबाट चिन्नु। त्यस कारणले हामीले युहन्ना 8:31-32 के छ, जब हामी परमेश्वरको वचनमा रहन्छौँ अथवा उहाँको वचन पालन गर्छौँ, त्यसको मतलब हामीले सत्यलाई जान्नेछौँ। जब सत्यलाई जान्नेछौँ हामी स्वतन्त्र हुनेछौँ केबाट, पापबाट, शैतानबाट, मृत्युबाट, अन्य कुराहरू जसले हामीलाई परमेश्वरबाट टाढा लग्छ, हामी आफ्नै स्वार्थबाट। कसले हो भन्थ्यो नि, सेल्फ डेभल इज द बिगेस्ट डेभल। धेरै जस्तो मान्छेहरूको डेभल चाहिँ को, शैतान चाहिँ को, आफै। त्यो तपाईँ र म आदमबाट आउँदाखेरि चाहिँ हामीमा पाप स्वभाव छ, गलती 5:19-21 छ नि, त्यसलाई क्रुसमा मारिराख्नुपर्छ। तर तपाईँले देख्नुहुन्छ धेरै मान्छेहरू त्यसमा जीवित छ, उनीहरू सोध्छ उनीहरू सबभन्दा ठुलो, किन उनीहरूको दिमागमा यो पनि पस्या छैन कि हामी परमेश्वरमा हुँदाखेरि चाहिँ के परिवर्तन हुन्छ। येसुको हृदयमा जब हामी परिवर्तन हुन्छौँ के हुन्छ त्यो बुझ्या छैन। सो आफैले उद्धार पाउन उनीहरूले सक्दैनन्, ती संसारको मानिसहरूले, राजाहरूले, अरूहरूले, होइन? त्यसैले हामी उनीहरूको लागि प्रार्थना गर्नुपर्छ, उनीहरूको उद्धारको लागि प्रार्थना गर्छौँ। मानिसले मुक्ति पाउन तिनीहरूले परमेश्वरको सत्यको ज्ञान पाउन आवश्यकता छ। उनीहरूले इच्छा नगरेसम्म परमेश्वरले जबरजस्ती गर्नुहुन्न। मान्छेहरूले जबसम्म परमेश्वरलाई छान्दैन नि, परमेश्वरले त्यसलाई छान्नुहुन्न। परमेश्वर त्यो एउटा परमेश्वरको स्वभाव छ, उहाँले जबरजस्ती गर्नुहुन्न। त्यस कारणले यहाँनिर अर्को पद के छ, तिमोथी 2:5, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येशु ख्रिस्ट, एउटै परमेश्वर, होइन? परमेश्वर सदैव सधैँ एउटै परमेश्वर हुनुहुन्छ, एउटै मुक्तिदाता, एउटै उद्धार, एउटै पुनरुत्थान, एउटा बलिदान। जब मानिसहरू प्रभुपट्टि फर्कन्छन् तब मात्र उनीहरूले परमेश्वरलाई चिन्न सक्छन्। तपाईँले दोस्रो कोरन्थी 3:16 म घरिघरि पढ्ने गर्छु, जब हामी येसुतिर फर्कन्छौँ हाम्रो घुम्टो उहाँले हटाइदिनुहुन्छ, होइन भनेदेखि संसारको देवले मानिसहरूको आँखालाई, समझलाई बन्द गराएको हुन्छ, उनीहरूले चिन्नु सक्दैन सत्यलाई। तर हामी येसुतिर जब फर्कन्छौँ, हामी जब ढोका खोलिदिन्छौँ, प्रकाश 3:20, तब परमेश्वर भित्र आउनुहुन्छ, जबरजस्ती गर्नुहुन्न। त्यस कारण तपाईँ र मेरो काम के हो, उनीहरूको लागि परमेश्वरले ढोका खोलुन् भनेर प्रार्थना गर्नु, सबभन्दा खराब शत्रुको लागि पनि परमेश्वरको आशिष माग्नु, तपाईँले आशिष पाउनुहुन्छ। त्यस कारणले प्रत्येकलाई हामी प्रार्थनामा याद गर्छौँ। अब सबै संसारको मान्छेलाई त प्रार्थना गरेर भ्याइँदैन, तर परमेश्वरले तपाईँको अगाडि ल्याएको व्यक्तिहरूको लागि र विशेष गरी यहाँ आज्ञा गरेअनुसार हामीलाई शासन गर्नेहरूको निम्ति हामीले उनीहरूको उद्धारको लागि पनि प्रार्थना गर्नुपर्छ। एउटा उदाहरण तपाईँलाई म दिन चाहन्छु, मैले पढेको कुरा हो यो इतिहास, क्रिस्चियन इतिहासमा कति किताबहरूमा यसको बारेमा पाइन्छ। एउटा मान्छे, यो अख्तियारवालाहरूको लागि प्रार्थना गर्ने सम्बन्धमा एउटा उदाहरण, उनी चाहिँ कहिले भन्दाखेरि 160-225 AD भनेको चाहिँ अहिलेभन्दा कति वर्ष अगाडि, येशु प्रभु स्वर्ग जानुभएको 100 वर्ष पछाडि, अथवा यो तिमोथी पावलले लेखेको झन्डै झन्डै 100 वर्ष पछाडि। उनको नाम चाहिँ टेर्टिलियन भन्ने एकजना व्यक्ति थिए। उनी चाहिँ स्कलर भन्छ अङ्ग्रेजीमा, विद्वान, र उनी लेखक पनि थिए। अनि उनले चाहिँ उनी चाहिँ शासकहरूको निम्ति प्रार्थना एकदमै सधैँ निरन्तर प्रार्थना गर्ने रहेछन्। अनि उनले आफ्नो सम्बन्धमा सङ्गतिमा भएका क्रिस्चियनहरूलाई पनि शासकहरू र अधिकारवालाहरूको लागि प्रार्थना गर्नलाई उनले के गर्ने रहेछन्, अनुरोध गर्ने रहेछन्, उनीहरूलाई सल्लाह दिने रहेछन्, प्रोत्साहन दिने रहेछन्। अनि त्यही बेलामा जुन चाहिँ एकदमै सतावट, रोमीहरूको सतावट, होइन, 160-225 भनेको त एकदम ठुलो सतावट भइसकेको थियो। त्यसपछि रोमी साम्राज्य क्रिस्चियन साम्राज्यमा परिवर्तन हुन्छ कन्स्टेन्टाइनको पालामा। 300 तर यो बेलामा धेरै ठुलो त्यो हुन्थ्यो होइन। अनि त्यो व्यक्ति को भनेको थिएँ मैले, 33 के अरे यहाँनिर 30 लियन, 30 लियन भन्ने व्यक्तिले 6 वटा पोइन्ट रहेछ उसको यो शासक वर्गहरूको लागि प्रार्थना गर्दाखेरि अधिकारवालाहरूको लागि, अनि त्यो 6 वटा पोइन्टमा उनले निरन्तर प्रार्थना गर्ने रहेछन्। तपाईँलाई म त्यो प्रार्थनाहरूको बारेमा, उसले प्रार्थना गर्ने पोइन्टको बारेमा भन्न चाहन्छु एउटा लिस्ट। तपाईँले पनि कसैलाई प्रार्थना गर्नुभयो भने यो उदाहरण पछ्याउन सक्नुहुन्छ। उसले प्रार्थना गर्दा के हुन्छ, लङ लाइफ फर द इम्परर, त्यतिखेरको इम्पररलाई उसले ऊ चाहिँ दीर्घायु होस्, जस्तो हाम्रो देशको राष्ट्रपति प्रधानमन्त्री मन पर्दैन, दुष्ट छन्, हामीले चाहिँ उनीहरूको लागि दीर्घायुको लागि प्रार्थना गर्न सक्छौँ होइन, लङ लाइफ। त्यो पहिलो पोइन्ट। दोस्रो पोइन्ट चाहिँ त्यो जो व्यक्ति अधिकारमा छ त्यसले आफूले दिनुपर्ने एउटा के छ भनेदेखि, यो शासक वर्गहरू परमेश्वरले नै राख्नुहुन्छ भनेको छ, चाहे दुष्ट हो चाहे असल होस्। अर्को कुरो, तिनीहरूले परमेश्वरको लागि सेवा गर्नुपर्छ, तर त्यो पदमा भएर उनीहरूले गरेको गल्तीको एक दिन हिसाब बुझाउनुपर्छ। त्यो त छ नि, तपाईँ र मैले एक दिन देख्छौँ त्यो, किनभने सबै कुनै कुरा सित्तै छैन, नथिङ इज फ्री। एभ्री इभिल पर्सन, हरेक दुष्ट व्यक्ति एक दिन हिसाब बुझाउनु पर्छ। आज दुष्टता गरेर ठगेर धनी बन्या होला, ठुल्ठुला गाडी चलाया होला, सबै किसिमका कुरा गरेया होला, एक दिन त्यो परमेश्वरको वचनमा भन्छ, प्रियहरू तपाईँ र मेरो समाज परमेश्वरले खोलिसक्नु भएको छ। यदि हामीले त्यो कुरा बुझ्न सकेका छैनौँ भने त हामीले परमेश्वरलाई चिनेकै छैनौँ नि। त्यसैले विचार गर्नुहोस्। त्यसैले उनको प्रार्थना, तेस्रो पोइन्ट के, दोस्रो पोइन्ट के रहेछ, त्यो शासन गर्ने अधिकारीहरूलाई जुन अधिकार दिएको छ त्यो अधिकारमा सुरक्षित साथ उसले शासन गर्न सकोस्, त्यो दोस्रो पोइन्ट रहेछ। तेस्रो पोइन्ट, त्यो व्यक्तिको परिवारमा सुरक्षा होस्, उसको छोराछोरी, उसको श्रीमती, उसको त्यहाँ सही सुरक्षा होस्, शान्ति होस्। चौथो पोइन्ट, उसको अब यस्तो हुन्छ, नेपालमा चाहिँ के हुन्छ, प्रधानमन्त्री, राष्ट्रपति, प्रधानमन्त्रीको के हुन्छ, सांसदहरू हुन्छ। सांसदले के गर्छ, सरकारलाई निर्देशन, नियम बनाउँछ। अब त्यो बेलामा पनि त्यस्तो हुन्थ्यो, सिनेट भन्छ यहाँ अमेरिकामा, नेपालीमा राष्ट्रिय पञ्चायत सच के भन्छ, राष्ट्रिय पञ्चायत भन्दैन, हिजो आज के भन्छ, सांसद भन्छ होइन, सांसद, सांसदहरू, सिनेटहरू, भारदारहरू भनौँ, तिनीहरू विश्वासयोग्य हुन्, सांसदहरू विश्वासयोग्य। अहिले के छ, विश्वासयोग्य छैन नि, भ्रष्ट छ नि होइन, सुन काण्ड के काण्डै काण्ड छ नि। उनीहरू विश्वासयोग्य भएको भए त जनताको लागि, अगुवाले पनि जनताको लागि सही काम गर्नु पर्थ्यो नि त होइन। त्यसको लागि चौथो पोइन्ट, सांसद सही विश्वासयोग्य होस्। पाँचौँ पोइन्ट, शासन गर्ने मानिसहरू जसलाई त्यो सरकारले शासन गर्छ भने देशको सरकार के अरे जनसङ्ख्या, जनता, जनता राइचस होस्, धर्मी होस्, जनताहरू पनि धर्मी हुनु पऱ्यो नि, जनताहरू पनि धर्मी होस्। त्यो चाहिँ पाँचौँ पोइन्ट। छैटौँ पोइन्ट, संसारमा शान्ति होस्। हरेक दिन जब उसले व्यक्तिगत रूपमा प्रार्थना गर्थे, यो व्यक्तिले यो प्रार्थना गर्थे अरे, अनि हामी पनि हाम्रो लिडरहरूको लागि यसरी प्रार्थना गर्न सक्छौँ। तर तपाईँले थाहा छ प्रार्थनाको उत्तर आउनलाई के छ, सबभन्दा ठुलो कुरा हाम्रो हृदयको कन्डिसन, हामीले टोटल्ली परमेश्वरतिर फर्काउनु पऱ्यो। हामीले कसैलाई देखाउन गर्नु भएन, हामीले केवल परमेश्वरमा भरोसा गरेर उहाँको इच्छाको लागि प्रार्थना गर्नु पऱ्यो। तपाईँले गरेको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। जब तपाईँ यो प्रकारले गर्नुहुन्छ, तपाईँमा आफ्नो घमण्ड र स्वार्थ, आफ्नो कुरा के पनि छैन, केवल परमेश्वरको महिमा छ, उहाँको इच्छा खोज्नुहुन्छ। तपाईँ र मलाई, तपाईँ र म चाहिँ यो संसारमा नि एकदम सिपालु, पढेको, धेरै इन्टेलिजेन्ट मतलब छैन, तपाईँ मेरो हृदय कहाँ छ यो मतलब छ। परमेश्वरले चाहिँ माछा मार्ने पत्रुस जस्तो मान्छेलाई चलाउनु भयो नि होइन। त्यस कारण तपाईँ र मैले, त्यो कुरो परमेश्वरको राज्यमा हो, तपाईँ र म के हुने भन्ने कुरा हो। त्यस कारणले हामीले यो कुराबाट सिक्न सक्छौँ, अनि निरन्तर प्रार्थना उनले यसरी गर्थे अरे, हामी पनि त्यही प्रकारले सामूहिक रूपमा र व्यक्तिगत रूपमा प्रार्थना गर्न सक्छौँ हाम्रो देशको अधिकारवालाहरूको लागि, सही हिसाबले परमेश्वरको इच्छा अनुसार, प्रभुको जनको हिसाबले हामी कसरी चल्नुपर्छ त्यसको लागि प्रार्थना गर्न सक्छौँ। हरेक व्यक्तिले यो बुझ्नुपर्छ कि उसको जीवनमा प्रार्थना पहिलो प्राथमिकता, र उसले कसरी प्रार्थना गर्ने, यो धेरै जस्तो मान्छेले सिकेको जस्तो लाग्दैन, यो सिक्ने विषय हो। परमेश्वरको ग्रहणयोग्य हुनलाई वचनबाट सिक्न सकिन्छ। हामी राष्ट्रियदेखि स्थानीय एकदमै लोकल सानो सानो गाउँको पदाधिकारीहरूको लागि यसरी प्रार्थना गर्न सक्छौँ। अनि मण्डलीलाई यसरी हामी हरेक व्यक्तिहरूलाई मण्डली आराधना स्तुतिमा जब भेला हुन्छ नि, मण्डली एउटा महत्त्वपूर्ण विषय हो, परमेश्वरले सुरु गर्नुभएको एउटा निकाय हो। यो कुरो धेरै मान्छेको दिमागमा घुसिया छैन, त्यही कारण उनीहरू मण्डलीको कुरालाई सेकेन्डरी राख्छन्। आफूलाई के मन पर्यो, परिवारमा के मन पर्यो, त्यही गरेर आउँछन्। मण्डलीमा उपस्थित हुने कुरामा पनि, उपस्थित भएर पनि, सहभागी हुने कुरामा, अझ यहाँनिर त मण्डली सञ्चालन गर्ने मान्छेलाई त्यो छैन, त्यहाँ होडबाजी चलिरहेको छ, त्यहाँ परमेश्वरको कुरा छैन। प्रियहरू, कति सिरियस कुरा छ। तपाईँहरू मैले कति वर्षसम्म दुःख गराउँला, हावामा मुक्का हाने जस्तो व्यर्थ भयो भने के हुन्छ? तपाईँहरू मेरो हृदय परमेश्वरमा समर्पित छैन भने, प्रियहरू, हो हामी स्वार्थको लागि मरेनौँ भने व्यर्थ हुन्छ, व्यर्थ हुन्छ। अब अर्को एउटा उदाहरण तपाईँलाई म दिन चाहन्छु, हाम्रो हृदय कस्तो हुनुपर्छ भन्ने कुरामा, हरेक व्यक्तिहरूप्रति जब प्रार्थना गर्छौँ। एउटा हाइडिङ प्लेस भन्ने किताब छ, बायोग्राफी जस्तो, अनि कसै कसैले सुन्नुभयो होला, उनी चाहिँ हल्यान्डको, नेदरल्यान्डको स्त्री हुन्, करी टेन बोम। त्यो नेपालीमा पनि अनुवाद भइसकेको छ अहिले त्यो किताब, तपाईँले वरदानतिर गएर हेर्नुभयो, के वरदान कि यो लोगसतिर हेर्नुभयो भने भेटाउनुहुन्छ करी टेन बोम। अनि यो चाहिँ उनी चाहिँ कहिले भनेदेखि 1892 1983 यो भित्रको कुरा हो, जुन बेलामा दोस्रो विश्वयुद्धमा हिटलरले नाजीवाद सुरु गरेपछि यहुदीहरूलाई मार्ने क्रम सुरु भयो, अनि त्यो बेलामा रेफ्युजीहरू चाहिँ हल्यान्डमा पुगेका थिए, अनि त्यो जर्मनको हिटलरको सिपाही, नाजी सिपाहीहरू गएर त्यहाँ पनि यहुदीहरूलाई खोजी खोजी कति मिलियन यहुदीहरूलाई मार्यो। अनि थाहा छ यो दिदीले के गर्यो, यो करी टेनबोमले 800 भन्दा बढी यहुदी रेफ्युजीहरूलाई बचायो, उसले गर्दाखेरि तिनीहरू जीवित बसे। अनि उनको बाउले चाहिँ के गर्थे अरे भने, उनको घरमा चाहिँ नेदरल्यान्डमा, हल्यान्डमा त्यो रेफ्युजीहरू लुकाइराखेको हुन्थ्यो बैगलमा, आर्टिक भन्छ नि, अनि त्यो जर्मन सिपाहीहरू, नाजीहरू आउँथे, तर उसको त्यो क्यारेन्टेनमेन्टको बाउले चाहिँ त्यो जर्मन सिपाहीहरूलाई कति पनि रिस गर्दैन थियो, एकदम कर्टसी भनेको चाहिँ विनम्रता, एकदमै सत्कार, एकदम उनीहरूलाई आदर, उनीहरूलाई खान दिनु पऱ्यो कि के गर्नु पऱ्यो कहिले पनि कुरा मुख छोडेको छैन, उनीहरूप्रति प्रेम देखाएको छ। तर कहिल्यै बुइकलमा चाहिँ यहुदी रेफ्युजीहरू लुकेर बसेका छ चाहिँ भनेनन्, त्यसले गर्दा बाँचे। त्यस कारणले हामीले के छ भनेदेखि, अनि हाम्रो व्यवहार हरेक व्यक्तिप्रति बदलेको हुनुपर्छ, यो तपाईँ मैले सिक्नु पर्यो, धेरैले सिकेका छैन प्रियहरू। अनि त्यसको मुख्य कारण चाहिँ हामी त्यस्तो खालको सङ्गतिमै गएको छैनौँ, त्यस्तो खालको वचनै सुनेका छैनौँ, हामी त्यस्तो खालको पास्टरै चिन्दैनौँ जसले प्रेमलाई येशूको जस्तै प्रेमको रूपमा चलाउँछ। प्रियहरू, चित्त नबुझ्ने बित्तिकै मुख छोड्ने, कुरा काट्ने, खसाल्ने, उठाउने, विरोध गर्ने, दुष्टताको स्वभाव गर्ने, हामी त्यस्ता क्रिस्चियन देख्छौँ। अनि तपाईँहरू म पनि त्यस्तै हुन्छौँ, त्यस्तो भयो भने ठिकै छ जस्तो लाग्छ। तर एक दिन प्रियहरू, उनीहरूलाई सरप्राइज नहोस् कि उनीहरू भित्र भन्ठानेको बाहिरै रहेछ, यो साँच्चै हो। मैले तपाईँलाई आज त्यही भन्नुपर्छ, हामी बाहिरै नहौ, हामी भित्र हुनलाई प्रभुलाई स्वीकार्नुपर्छ, उहाँको जस्तै हृदय नम्र र कोमल हुनुपर्छ। अनि त्यतिखेर हिटलरका सिपाहीहरू उनको घरमा जब आउँथे अरे, अनि तिनीहरूलाई राम्रो व्यवहार किन गरेका रहेछन् तिनले भने, यहुदी शरणार्थीहरू चाहिँ लुकेको कुरा नभने तैपनि सिपाहीहरूलाई एकदम माया गरेर सत्कार गरे, किनभने ती सिपाहीहरू पनि, जो प्रत्येक सिपाहीहरू चाहिँ परमेश्वरको स्वरूपमा बनाइएको हुन्छ। बाइबलमा एउटा अर्को ठाउँमा छ नि, तिमीले आफ्नो भाइलाई मूर्ख भन्नु पनि पाप हो, किनभने त्यो भाइ चाहिँ परमेश्वरको स्वरूपमा, परमेश्वरको इमेजलाई, सायद याकुबमा होला, हामीले मूर्ख भन्नु मिल्दैन। तर तपाईँहरू, म त कति मजाले मुख छोडिदिन्छौँ नि, हामीलाई दुःख दिया छ नि त, धेरै सताएको छ, त्यस्तो मान्छेलाई त हामी जे पनि भनिदिन्छौँ, जे पनि सोधिदिन्छौँ। तर ख्रिस्काहरूले तिनीहरूलाई पनि माया गर्नुपर्छ प्रिय, हाम्रो क्षमा चाहिँ भित्रैसम्म पुग्नुपर्छ। त्यस कारणले तपाईँ र म परमेश्वरको निम्ति प्रार्थना गर्न, उहाँको आराधना गर्नुभन्दा अगाडि हाम्रो हृदय यो प्रकारले सही हुनु पर्यो, परमेश्वरको धर्मी मात्र होइन दुष्टलाई पनि परमेश्वरले चाहिँ धर्मी असल मान्छेलाई मात्रै होइन दुष्टलाई पनि चलाउन सक्नुहुन्छ। बाइबलमा धेरै हामी यस्तो उदाहरण पाउँदछौँ, धेरै उदाहरणहरू हामी बाइबलमा पाउँदछौँ। तपाईँलाई यहाँनिर रोम यो छको के अरे दुईको छ, उहाँको सबै उहाँले सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनु भयो, जुन कुराको गवाही ठिक समयमा दिनुभयो होइन। अनि यहाँनिर साथमा यसको खातिर म प्रचारक प्रेरित नियुक्त भएँ र विश्वास र सत्यतामा अन्य जातिहरूको निम्ति प्रचार निम्ति चाहिँ शिक्षक म साँचो भन्छु म ढाँट्दिनँ। यो पावलले आफ्नो बारेमा भन्छन्, तर मुख्य गरेर यहाँ जोड के दिएका छन्, परमेश्वर को हुनुहुन्छ र उहाँको बोलावट तपाईँ र ममा के हुनुपर्छ, हामी उहाँप्रति सत्यताप्रति विश्वासी के हुनुपर्छ, यो कुरामा उनले जोड दिइराखेका छन्। त्यसकारणले यहाँ मैले एउटा अर्को पद यहाँ मैले भेटिनँ, यहाँनिर हितोपदेशक, किनभने परमेश्वरले चाहिँ दुष्टलाई पनि चलाउनुहुन्छ। अनि बाइबलमा हामीले धेरै उदाहरण पाउँछौँ। अनि हितोपदेश 21:1 के छ, राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानी चाहिँ जता मन लाग्यो उतै उहाँले फर्काउनुहुन्छ। त्यस कारण तपाईँ र मेरो व्यवहार चाहिँ दुष्टहरूप्रति पनि असल हुनु पर्यो, उनीहरूलाई पनि भलाइ गर्नु पर्यो। यो मुख्य हामीले भन्नु खोजेको कुरा चाहिँ यो हो। अनि अर्को पद तपाईँलाई मैले पढ्न के चाहन्थेँ भने रोमी 13:1-7 तपाईँले हेर्नुभयो भने यहाँ पनि पावलले रोमीहरूलाई शासकहरूको निम्ति उनीहरूको अधीनमा बसेर उनीहरूलाई प्रार्थना गर्ने यो कुराहरू यहाँ पनि उनले भन्दछन्। परमेश्वर नै उनीहरूलाई परमेश्वरद्वारा नै उनीहरू नियुक्ति भएका हुन् भनेर यहाँनिर एउटा सिद्धान्त दिएका छन्। त्यसकारणले प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकोको विरोध गर्छ। ज जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउँछन्। त्यसकारणले हामी क्रिस्चियनहरू अरू जस्तै आन्दोलनमा उठ्दैनौँ यहाँनिर, किनभने सुकर्मको निम्ति होइन तर कुकर्मको निम्ति शासकहरूको डर मानिन्छ कि हामी प्रशासकको डरमा रहन चाहँदैनौँ। त्यसो भए असल काम गरेर तिमीहरूको निम्ति प्रशंसा मिल्नेछ। तपाईँले 7 पढ्न सक्नुहुन्छ त्यसको। त्यसकारणले यो कुरो एकदमै महत्त्वपूर्ण छ। सो परमेश्वर चाहनुहुन्छ, अघि हामीले पढ्दै थियौँ, परमेश्वर चाहनुहुन्छ सबैले उद्धार पाओस्। यो कुरो एउटा यसमा सबभन्दा महत्त्वपूर्ण हो। जब परमेश्वर एउटै हुनुहुन्छ त्यो अर्को महत्त्वपूर्ण कुरो हो। त्यो सबै विषयमा बोल्ने चाहिँ मैले समय हामीसँग छैन, अनि त्यसकारणले तपाईँलाई मैले त्यही कुरो सबैले उद्धार पाओस् यहाँनिर एउटा यसको सिद्धान्त छ। कोही कोही मान्छे युनिभर्सलिस्ट भन्छ एक दिन सबैले उद्धार पाउँछन् भनेर विचार गर्छ, होइन सबैले उद्धार पाउँदैन, कसले उद्धार पाउँछ? अब फेरि यो क्याल्भिनिस्टिक भन्ने चाहिँ प्रिडेस्टिनेसन पहिला नै परमेश्वरले छुट्याएर कोही मान्छेलाई नर्क, त्यो पनि होइन। को नर्क जान्छ को स्वर्ग जाँदैन? जसले परमेश्वरलाई छान्दैन, किनभने यसु चाहिँ ढोकामा उभिएर ढकाउनुहुन्छ, नखोल्नेको भित्र जानुहुन्न। यो कुरो हामीले बुझ्नुपर्छ, यद्यपि यो एउटा रहस्य हो तर तपाईँ र मलाई परमेश्वरले छान्नु भयो होइन, त्यसको निम्ति हामी धन्यवादी हुनुपर्छ। त्यसैले परमेश्वर हामीले त्यही कारणले यी मानिसहरूको लागि सबै मानिसहरूको लागि प्रार्थना गर्न थाल्नुपर्छ। अनि अर्को कुरा चाहिँ जब मण्डली धार्मिकतामा अगाडि बढेको हुन्छ, सही स्पिरिट सही प्रार्थना साँचो आराधना स्तुति क्रिस्चियनहरू सही रूपमा हुन्छन्, क्रिस्चियनहरूले अरू अगुवाहरूलाई प्रार्थना गर्छन्, त्यो देशमा शान्ति पनि आउँछ अरे। कहिलेकाहीँ के भनिन्छ भने कुनै पनि देशमा त्यहाँको समाज एकदमै विकृति भएर आउनुको मतलब त्यहाँको चर्चहरू नै भ्रष्ट भइराखेको हुन्छ त्यो भन्ने मान्छेहरूले भन्ने गर्छन्। अनि एउटा उदाहरण यहाँ अमेरिकामा भन्न सकिन्छ, विशेष गरी यहाँ क्यालिफोर्नियामा पापको कुरा गर्दाखेरि क्यालिफोर्निया जत्तिकै पाप चाहिँ काहीँ पनि छैन, सबभन्दा बढी पाप भएको ठाउँ, किनभने यहाँ सबै किसिमको हत्कण्डा हुन्छ। त्यो चाहिँ के भन्छ त्यसलाई, इम्पावरमेन्ट, वुमेन्स इम्पावरमेन्ट, पर्सन के भन्छ व्यक्तिगत स्वतन्त्रता, त्यसको नामले यो सबै कुरा भइराखेको हुन्छ परमेश्वरको व्यवस्थाको विरुद्धमा। किनभने यहाँ चर्च जाने मान्छेहरू 10% पनि छैन, यो ठाउँमा हामी जहाँ बस्छौँ 10% मान्छे पनि क्रिस्चियन छैन। अमेरिकाको अरू कति ठाउँहरूमा 50-60%, योभन्दा धेरै पहिला चाहिँ 80% चर्च जाने म क्रिस्चियन हुँ भन्ने भनेर भन्थे, त्यो घट्दै गइरहेको छ, बढ्नुपर्ने नि। त्यसैले हामीले अगुवाहरूको निम्ति, हाम्रो समाजको लागि, हाम्रो नेताहरूको लागि प्रार्थना गर्नुपर्छ भन्ने कुरो यसले देखाउँछ। सो सबै मान्छेले उद्धार पाउन् भनेर परमेश्वर चाहनुहुन्छ, त्यसकारण त्यो परमेश्वरको मिसनमा हामी सहभागी हुनुपर्छ। अनि अर्को कुरो चाहिँ, दोस्रो कुरो चाहिँ, हाम्रो प्रार्थनाको उत्तरमा चाहिँ हामीले भरोसा गर्नुपर्छ। तपाईँ र मैले प्रार्थनाको उत्तर कतिखेर पाउँछौँ? जतिखेर हामी परमेश्वरको इच्छा अनुसारको प्रार्थना गर्छौँ। जब हामी परमेश्वरको इच्छा खोज्छौँ, तपाईँ मेरो प्रार्थनाको उत्तर उहाँले दिनुहुन्छ। अनि यहाँनिर म एउटा पद पढ्न चाहन्थे, ठ्याक्कै यो पद, दोस्रो पत्रुस 3:9 आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्न भन्ने कसै कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस् तर त्यस सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ। यहाँनिर के छ? परमेश्वरको इच्छा, सबैले उद्धार पाउन्, सबैले पश्चाताप गरौँ भन्ने इच्छा। सो तपाईँहरू मेरो प्रार्थना जब परमेश्वरको इच्छासँग मिल्छ नि, त्यसको उत्तर पाइन्छ। जहिले पनि परमेश्वरको इच्छा के छ त्यसअनुसार प्रार्थना गर्नुपर्छ। त्यसैले त्यसको चाहिँ उहाँले साँच्चै सुन्नुहुन्छ। प्रार्थना गर्दा जहिले पनि हामी परमेश्वरमा भरोसा गरेर प्रार्थना गर्नुपर्छ। अनि परमेश्वर एउटै हुनुहुन्छ भन्ने कुराको बारेमा पनि थुप्रै कुराहरू हामी भन्न सक्थ्यौँ। वास्तवमा हामी यो विश्वास गर्छौँ, तर अब अन्य धर्म मान्ने मान्छेहरूको विचार के हुन्छ? अब कतिजना, मैले तपाईँलाई कहिलेकाहीँ भन्ने गरेको छु नि, क्रिस्चियनहरूले पनि कहिलेकाहीँ परमेश्वर एउटै हुनुहुन्छ भन्ने विश्वास गरे हुँदो रहेछ भनेर, होइन? अब कतिजना क्रिस्चियनहरूलाई थाहा छ कि येसु बाहेक अरू बाटै छैन। येसु प्रभुले के भन्छ? बाटो सत्य र जीवन मै हुँ, म बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। येसु मात्रै उद्धार गर्ने हुनुहुन्छ, किनभने परमेश्वर र मानिसको बिचमा एउटा मध्यस्थ हुनुहुन्छ। प्रेरित 4:12 एउटा मध्यस्थकर्ता हुनुहुन्छ भनेर त्यहाँ हामी पढ्दछौँ, अनि उहाँ एउटै मध्यस्थकर्ता हुनुहुन्छ। त्यस कारणले यहाँ हामीले के छ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ, किनकि परमेश्वर एउटै परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येसु ख्रिस्ट। यहाँ मानिस येसु ख्रिस्ट भन्दाखेरि चाहिँ एउटा कुरा हामीले के बुझ्नुपर्छ भने नि, येसु चाहिँ परमेश्वर हुनुहुन्थ्यो, त्रिएक परमेश्वर मध्ये एक। येसु प्रभु स्वर्गमा परमेश्वरसँगै सधैँ हुनुहुन्थ्यो, तर उहाँ 2000 वर्ष अगाडि मानिस भएर जन्मनुभयो, अनि त्यसपछि उहाँ क्रुसमा मरेर बौरी उठ्नु भएपछि त्यो बौरी उठेको महिमित शरीरमा मानिस येसु ख्रिस्ट परमेश्वरको दायाँ बाहुलीमा हुनुहुन्छ, तपाईँ र मेरो उद्धारकर्ता। हामीले त्यो प्रष्ट त्यो कुरा देख्छौँ, उहाँ मानिसको रूपमा त्यहाँ हुनुहुन्छ, तपाईँको मुक्ति र मेरो मुक्तिदाता। उहाँ हाम्रो लागि अन्तर्विन्ती गरिरहनु भएको छ, हाम्रो लागि प्रार्थना गरिराख्नु भएको छ। त्यसकारण त्यो मात्रै एउटा बाटो हो परमेश्वरको सम्बन्धमा आउने, येसु बाहेक अरू बाटो छैन। यो कुरो प्रष्ट हामीले बुझ्नु पर्यो। त्यस कारणले तपाईँ र मैले सुनाउने सुसमाचार, मानिसको छुटकारा, उद्धारको लागि कति आवश्यकता छ, किनभने एउटै सुसमाचार छ, अर्को सुसमाचार छैन। चाहे हिन्दू, चाहे बुद्धिस्ट, चाहे चाहे मुस्लिम, चाहे अन्य किसिमका धर्म अथवा धर्मै नमानुन्, एक दिन उनीहरूले परमेश्वरलाई फेस गर्छन्। जब येसु प्रभुको दोस्रो आगमन हुन्छ, दोस्रो आगमनको बारेमा हामीले शनिबार हेरिराखेका छौँ, यो हप्ता पनि मैले त्यही विषयमा भन्न लागेको छु। वास्तवमा यी सबै विषयमा हामी त्यति गहिरो प्रकारको अनुभव छैन हामीलाई, यहाँ सबै कुरा खालि कथा मात्रै हो कि त्यसको लागि तपाईँ र मेरो हृदयमा सिन्सियर कुरा चाहिँ के हो? तपाईँ र म सत्यको पछि लाग्ने विनम्र येशूको इच्छाको लागि समर्पित संसारको लागि कट अफ मरेको तपाईँ संसारकै कुरा गर्दै हुनुहुन्छ भने सैतानको दास हुनुहुन्छ। यो कुरो थाहा पाउनुहोस्। हो, हामी पर्फेक्ट छैनौँ, हामीले कहिलेकाहीँ मिस्टेक गर्छौँ, हामीमा कहिलेकाहीँ परीक्षा आउँछ, परमेश्वरले क्षमा दिनुहुन्छ। वास्तवमा पहिलो योहन्ना 1:9 को मतलब त्यही हो, यदि हामीले हाम्रो पाप स्वीकार गऱ्यौँ भने। त्यहाँ योहन्नाले हामी भनेको मतलब के छ भने क्रिस्चियनहरू, त्यो क्रिस्चियनहरूको लागि हो। तर हामी निरन्तर पाप गरिराख्न सक्दैनौँ, पश्चाताप भनेको त्यो हुन्छ, फेरि फर्किन नचाहने गरी क्षमा मागेको हुनु पऱ्यो, नत्र क्षमा हुँदैन। त्यो कुरो एउटा छ, परमेश्वर एउटै हुनुहुन्छ, मुक्तिदाता अथवा मध्यस्थकर्ता एउटै हुनुहुन्छ, त्यही कारणले हामीले सुसमाचार प्रचार गर्नुपर्छ। किनभने मान्छेहरूले नसुन्यो भने उनीहरू उद्धार पाउन सक्दैन। परमेश्वरमा मुक्ति पाउने बाटो येशू हुनुहुन्छ, जो तपाईँ र म त्यसको लागि के भन्छ बाइबलमा, राजदूत, ख्रिस्टको राजदूत। दोस्रो कोरन्थीमा 5 अध्यायमा हामी ख्रिस्टको राजदूत। राजदूतको काम चाहिँ राजाको प्रतिनिधि हुने, सुसमाचार अरूलाई सुनाउने। त्यस कारणले यो कुरो एकदमै महत्त्वपूर्ण छ प्रियहरू, तपाईँ र मैले गर्नुपर्ने हुन्छ। जब वास्तवमा चेलाहरूलाई येशु प्रभुले बोलाउनु भयो, 3 वर्ष 3.5 वर्षसम्म चेलाहरू येशु प्रभुसँगै बसेका थिए, के उनीहरूले येशु प्रभु नै पक्का परमेश्वर हुनुहुन्छ भने थाहा थियो? वास्तवमा यो त्रियक परमेश्वरको बारेमा कन्फ्युज नहुनुहोस् है। परमेश्वर येशु प्रभु परमेश्वर आफै हुनुहुन्थ्यो, पुरा परमेश्वर र पनि उहाँ मानिस हुनुहुन्थ्यो। यो ट्रिनिटी त्रियक पिता पुत्र पवित्र आत्मा चाहिँ उहाँको, येशु चाहिँ उहाँको भूमिका, उहाँको रोल, उद्धारकर्ताको रोल, मध्यस्थकर्ताको रोलको लागि उहाँ मानिस भएर जन्मिनु भएको थियो, तर उहाँ त परमेश्वरै हुनुहुन्थ्यो नि। यो ट्रिनिटीको बारेमा, त्रिएक परमेश्वरको बारेमा, किनभने जति पनि संसारमा परमेश्वरले काम गर्नुहुन्छ उद्धारको, त्यो सबै परमेश्वरले गर्नुभएको हुन्छ नि त। येशु प्रभुले के हुन्छ, म मेरो काम गर्न आएको होइन, म त पिताको काम गर्न आएको, पिताले जे भन्नुहुन्छ त्यही गर्छु म। पवित्र आत्माले के हुन्छ, पिताको काम गर्नुहुन्छ। वास्तव म पवित्र आत्माको बारेमा पटक पटक के छ, परमेश्वरको आत्मा, पवित्र आत्मा, येशु प्रभु, पवित्र आत्मामा तपाईँ मेरो हृदयमा येशु बस्नुहुन्छ। पवित्र आत्मा हाम्रो हृदयमा बसेपछि हाम्रो शरीरलाई परमेश्वरको मन्दिर भनेछ। तपाईँ सिधै 1 कोरिन्थी 3 अध्यायमा हेर्न सक्नुहुन्छ, 6 अध्यायमा चाहिँ पवित्र आत्माको मन्दिर। त्यसैले यो कुरामा कन्फ्युज नहौँ। उहाँ त्रिएक, तिनवटा व्यक्तित्व, 3 पर्सन भन्छ, 1 एसेन्स भन्छ अङ्ग्रेजीमा, त परमेश्वर त एउटै हुनुहुन्छ नि, उहाँले कहिले पनि विभाजित छैन नि, एउटै हो नि, सबै काममा परमेश्वरै हो नि लागेको, होइन? त्यो कुरा हामीले बुझ्नु पर्यो। त्यसैले चेलाहरू युहन्ना 14 अध्यायमा तप हामीले हेऱ्यौँ भनेदेखि येशु प्रभु त्यहाँ कुरा गर्दै जाँदाखेरि येशु प्रभुले चाहिँ बाटो सत्य र जीवन म हुँ, म बाहेक कोही पनि पिता कहाँ जानु सक्दैन। ए प्रियहरू, तपाईँ र ममा त्यो यति गर्नु पर्यो ताकि हाम्रो वरिपरिका मान्छेहरू त्यो कहिल्यै नदिम्ने आगोको बाटोमा अगाडि बढिराखेका छन्। त्यो त्यो यो संसार छोडेपछि चाहिँ मौका छैन प्रियहरू, तपाईँमा कतिको त्यसको लागि अर्जेन्सी भन्छ नि, त्यसले तपाईँको र परमेश्वरको सम्बन्धलाई देखाउँछ। तपाईँमा ख्रिस्टको आत्मा हुनुहुन्छ भने अर्जेन्सी हुन्छ, किनभने येशु प्रभु यति अर्जेन्स हुनुहुन्थ्यो नि, होइन? जुन व्यक्तिहरू प्रभु येशूलाई आफ्नो हृदयमा प्रभुको रूपमा ग्रहण गरे, ती मान्छेहरू आफ्नो ज्यान दिएर मिसनमा गएर मिसिनरीको काम गरे, केही फाइदा छैन। धेरैजनाको उदाहरण हामीलाई थाहा छ। एकजना सिटी स्टार्ट भन्नेको बारेमा तपाईँलाई मैले भन्थेँ नि, उनी चाहिँ बेलायतको एकदमै नामुद गिफ्टेड खेलाडी, तर उसले त्यो सबै कुरा छोडेर चाइनामा मिसिनेरी भएर गयो। अनि उसले बोलेको गवाही सुनेपछि, उसको नाम चाहिँ ग्राम स्क्रगी हो क्यारे, अब यतिखेर मैले बिर्सिया छु त्यसको नाम, त्यो पनि ठुलो मान्छे, उसलाई चाहिँ छुन्छ क्या त्यो मान्छेको गवाहीले। त्यो मान्छेको हृदय, त्यो त्यसको अनुहार चमक थियो, किन उसले आफैलाई परमेश्वरमा पुरा सरेन्डर गरेको थियो। यही समस्या छ प्रियहरू, तपाईँ र मेरो जीवनमा हाम्रो सरेन्डर, कहिलेकाहीँ नक्कली छ, यो सही हो। अनि सबैलाई हामी भान गर्दैछौँ कि म सही हो, तर तपाईँ र मलाई मात्रै थाहा हुन्छ। त्यसैले परमेश्वरको अगाडि हामीले आफैलाई समर्पण गर्नु जरुरी छ। येशु ख्रिस्टको शरीर जो मण्डली हो त्यसको शिर उहाँ हुनुहुन्छ। के तपाईँ र म साँच्चै नै त्यो सक्रिय क्रियाशील उहाँका हात खुट्टाहरू हौ? जबसम्म सरेन्डर पक्का हुँदैन, स्वार्थ मर्दैन प्रियहरू, संसारबाट कट अफ हुँदैन प्रियहरू, जबसम्म पाप स्वभाव जिइरहन्छ, तपाईँ र म येशुको शरीरमा काम गर्न सक्दैनौँ। हामी त खोटेरो लागेको एउटा ट्युमर मात्रै हुन्छ। त्यसकारण मण्डली साफ हुनुपर्छ। मण्डलीले एकताको बारेमा प्रचार गर्नु जरुरी छैन, किनभने मण्डली त ख्रिस्टको शरीर। शरीर कहिले पनि अनेकता हुँदैन नि, जो विभाजन र अनेकतामा हुन्छ नि तिनीहरू क्रिस्चियन हुन सक्दैनन् वास्तवमा। यो क्लियर भन्नुपर्छ। जसमा ख्रिस्टको आत्मा हुन्छ नि उनीहरू एक भन्छ, किनभने उहाँको आत्मा एकताको आत्मा हो। त्यही कारणले यो मण्डलीको बारेमा हामीले तिमोथीलाई सिकाएको कुराबाट, प्रार्थनाको बारेमा, अनि यो प्रार्थना र वर्सिपको बारेमा म अझै सिकाउन चाहन्छु। हाम्रो मण्डलीमा सही प्रार्थना, बाइबलीय प्रार्थना, अनि परमेश्वरले सुन्नुपर्ने प्रार्थना, हामी त खालि बनावटी मात्रै। किनभने जो मान्छे अलिकति बोल्न सक्छ ऊ अगाडि गएर बोलिरहेको हुन्छ, हामी सबै त्यसकै पछि कुद्छौँ। हामीलाई यति पनि ज्ञान छैन कि धार्मिकतामा छ कि छैन, पवित्रतामा छ कि छैन, सांसारिक कुरा त्यागेको छ कि छैन। प्रियहरू हो, शब्दहरू मात्रै प्रयोग गर्नु होइन, लेक्चर होइन, प्रभुको आत्मा प्रभुतिर फर्किने नम्रतामा उहाँलाई उठाउने व्यक्ति हुनुपर्छ। आउनुहोस् हामीहरू प्रार्थना गरौँ।